बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाईबस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ
रेडियो बालसिकाई कार्यक्रमको 58 अंकमा तपाईहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउन्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबीपप को संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामी जनावर र तिनीहरूले निकाल्ने आवाजहरूको रमाइलो क्रियाकलाप गर्छौ त्यसको लागि कापी र कलम चाहिन्छ लिएर बस्नुहोस् है
आजको हाम्रो पहिलो तथ्य नेपथ्य संगीत समूह वा नेपथ्य ब्यान्डको बारेमा नेपथ्य नेपालको एउटा प्रख्यात ब्यान्ड हो यो पोखरेली ब्यान्डको स्थापना विक्रम सम्बत 2048 सालमा पोखराका तीनजना विद्यार्थीहरू दीपक राणा भीमपुन र अमृत गुरूङले काठमाडौँको पढ़ाईको क्रममा स्थापना गरेका थिए लोक भाकाका गीतलाई त्यसको लय नबिगारिकन युवा पुस्ताले रुचाउने किसिमको पप शैलीमा गाउने यो समूहको विशेषता हो यसका समूहका प्रमुख गायक अमृत गुरूङ हुनुहुन्छ उहाँलाई लोक रक गायक भनेर पनि चिनिन्छ
अमृत गुरूङलाई अहिले पनि स्टेडियमको ऊर्जावान गायक मानिन्छ उहाँ नेपालका गाउँहरूमा घुमी त्यहाँको गाउँले संगीतलाई आफ्नै आधुनिक भाकामा देश तथा विदेशमा रहेका नेपाली श्रोताहरूका लागि ल्याउने गर्नुहुन्छ सन् 1990 दशकका श्रोताहरूका लागि नेपथ्यका गीतहरू जीवन र प्रेमको आदर्श संस्करण नै मानिन्छ छेक्यो छेक्यो देउराली डाँडा हिमाल चुचुरो जोमसोमै बजारमा सरी मर्यो देशमा जहाँ हामी हुर्क्यौं सा कर्णाली र भेडाको उन जस्तो एल्बमहरूमा ती कुराहरू झल्किन्छन्
उहाँ मञ्चमा गाउँदा आफू र दर्शक बीच घनिष्ठ सम्बन्ध रहेको महसुस गर्नुहुन्छ आफ्ना श्रोता तथा दर्शकहरू आफूसँगै संगीतको तालमा झुम्मिँदा आफू धेरै भाग्यमानी भएको पनि ठान्नुहुन्छ नेपथ्य ब्यान्डको मुटु नै मानिने फ्रन्ट म्यान अमृत गुरूङले आजकल भने धेरै गीतहरू बनाइरहनु भएको छैन आजकलका दर्शकहरूले भिडियो मार्फत गीतहरू हेर्ने र सुन्ने चाहना भएको उहाँ महसुस गर्नुहुन्छ आधुनिक दर्शकहरूले बसेर रेडियो एल्बमको गीत र संगीत सुन्ने गर्दैनन् उहाँ नियमित रूपमा यात्रा गर्नुहुन्छ जसबाट उहाँलाई गीत गाउन प्रेरणा मिल्छ उहाँलाई चित्रकला र कृषि पनि उत्तिकै मनपर्छ
अब अरू तथ्य सगरमाथामा बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फू डोर्जे हुनुहुन्छ सबै महाद्वीपहरूको अंग्रेजी नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ विश्वमा सबैभन्दा बढी चिया खपत गर्ने देश बेलायत हो जसले झण्डै 40% चिया खपत गर्छ आँखा मानव शरीरको कहिल्यै नबढ्ने अंग हो
विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई 6650 किलोमिटर छ से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो गोहीले मुखभन्दा बाहिर जिब्रो निकाल्न सक्दैन स्वीडेनकी किकी हाकान्सन पहिलो विश्व सुन्दरी हुनुहुन्छ
भारतमा भाइ बहिनीहरू, आज हामी विश्वविख्यात बाल साहित्यकार लियो लियोनीद्वारा लिखित र चित्रांकित कथाको नेपाली अनुवाद रामु र दम दिने मुसो सुनाउँदैछौ। आज यो कथा दीपा दीक्षितबाट सुनाउ है।
रामु र दम दिने मुसो, लेखक लियो लियोनी।
ए मुसा मुसा,
चिच्याएको आवाज आयो। त्यसपछि भाँडाकुँडाहरू खसेको आवाज सुनियो। भान्सा कोठामा कप, प्लेट र चम्चाहरू चारैतिर उडिरहेका थिए। आफ्ना साना साना खुट्टाले भ्याएसम्म रामु छिटो छिटो दौडेर दुलोभित्र पस्यो। भान्सा कोठामा छरिएका थोरै खानेकुराहरू मात्र खोज्ने रामुलाई मानिसहरूले देख्न साथ कि त चिच्याउँथे, कि त उसलाई कुचो लिएर लखेट्थे, कि भने भाँडाकुँडाले हान्न थाल्थे। एक दिन घरमा कोही पनि नभएको बेलामा रामुले कविताको कोठाबाट केही कुरा चुइकिएको आवाज सुन्यो। ऊ कसैले थाहा नपाउने गरी बिस्तारै कोठाभित्र पस्यो। उसले त्यहाँ एउटा अर्को मुसो देख्यो, तर त्यो भने रामु जस्तो साधारण मुसो थिएन। खुट्टाका ठाउँमा उसका ससाना पाङ्रा थिए र ढाडमा चाहिँ दम दिने साँचो थियो। तिमी को हौ, रामुले सोध्यो। म दम दिने मुसो चन्द्रे हुँ। कविताको सबभन्दा मनपर्ने खेलौना मै त हुँ नि। मलाई दम दिन्छन् र घुमाइरहन मन पराउँछन्। मलाई अँगालो हाल्छन्। राति म पुतली र भुतले भालुको बीचमा सेतो तकियामाथि सुत्छु। मलाई सबैले माया गर्छन्। मलाई त यस घरमा कसैले वास्तै गर्दैन, रामुले निराश हुँदै भन्यो। तर एउटा नयाँ साथी पाएकामा ऊ खुसी थियो। आऊ भान्सामा गएर केही खानेकुराहरू खोजौँ, उसले चन्द्रेलाई भन्यो। म त सक्दिनँ नि, म त दम दिएपछि मात्रै गुड्न सक्छु, तर केही फरक पर्दैन किनभने सबैले मलाई कस्तो माया गर्छन्, चन्द्रेले भन्यो। रामुले पनि चन्द्रेलाई माया गर्न थाल्यो। मौका मिल्न साथ ऊ चन्द्रेलाई भेट्न गइहाल्थ्यो। उसले चन्द्रेलाई कुचो, रिकापी र आफूलाई मार्न राख्ने गरिएको मुसौरोसितको सङ्घर्षका बारेमा बताउँथ्यो। चन्द्रेले पनि पेङ्गुइन र भुतले भालुका बारेमा रामुलाई सुनाउँथ्यो, तर धेरै जसो चाहिँ ऊ कविताकै कुरा गर्दथ्यो। दुई साथीहरू रमाइला रमाइला कुराहरू गर्दै घन्टौँ बिताउँथे। तर आफू अँध्यारो दुलाभित्र लुकेर बस्नुपर्दा रामुलाई चन्द्रेमाथि इच्छा लाग्थ्यो। अरे, म पनि अरूले अँगालो हाल्ने र माया गर्ने दम दिने मुसो किन भएन होला, ऊ मनमनै बर्बराउँथ्यो। एक दिन चन्द्रेले रामुलाई अचम्म लाग्दो कथा सुनायो। उसले बडो रहस्यमय तरिकाले काने खुसी गर्दै भन्यो, मैले के सुनेको छु भने तल बगैँचामा गिटी ओछ्याएको बाटो सकिएपछि एउटा घ्याम्पे ऐँसेलुको झ्याङ छ, त्यसमा एउटा जादुगर छेपारो बस्छ रे। त्यस छेपाराले एउटा जनावरलाई अर्कामा बदल्न सक्छ रे। यसको मतलब के उसले मलाई पनि तिमी जस्तै दम दिने मुसामा बदल्न सक्छ त, रामुले सोध्यो। रामु त्यसै दिन गिट्टीमा ओछ्याइएको बगैँचाको बाटामा दौड्दै छेपारो बस्ने ठाउँतिर पुग्यो। उसले सानो स्वरमा छेपारो छेपारो भनी बोलायो। यत्तिकैमा फूल र पुतलीहरूको जस्तो रङ भएको एउटा विशाल छेपारो उसको सामुन्ने देखा पर्यो। तिमीले मलाई दम दिने मुसामा बदल्न सक्छौ के, यो साँच्चै कुरा हो, उसले कामेको स्वरमा छेपारालाई सोध्यो। पूर्णिमाको दिन तिमीले मलाई एउटा प्याजी रङको ढुङ्गो ल्याएर देऊ, अनि तिमीले जे भन्छौ म त्यही बनाइदिन्छु, छेपाराले जवाफ दियो। रामु दिनका दिन प्याजी रङको ढुङ्गाको खोजीमा बगैँचामा जाने गर्थ्यो, तर उसको मेहनत व्यर्थैमा जान्थ्यो। उसले बगैँचामा पहेँला, निला, हरिया रङका ढुङ्गाहरू त भेट्थ्यो, तर प्याजी रङको ढुङ्गा भने उसले भेट्न सक्दैनथ्यो। अन्त्यमा ऊ थाकेर र भोकाउँदै घर फर्कन्थ्यो। एक दिन रामुले भण्डार कोठाको एउटा कुनामा पुराना खेलौनाहरू राखिएको बाकस देख्यो। बाकसभित्र भाँचिएका पुतली र भकुण्डाहरूका बीचमा चन्द्रे पनि थियो। ऊ छक्क पर्यो र उसले यो के भयो भनी चन्द्रेलाई सोध्यो। चन्द्रेले आफ्नो दुःख लाग्दो कथा सुनायो। कविताको जन्मदिनमा धेरै मानिसहरूलाई बोलाइएको थियो। उनीहरूले कवितालाई नयाँ नयाँ उपहारहरू ल्याएर दिएका थिए। लामो सास तान्दै चन्द्रेले भन्यो, अर्को दिन धेरै जसो पुराना खेलौनाहरूलाई यस डब्बामा थन्क्याइयो, अब हामी सबैलाई फ्याँकिनेछ। रामुका आँखा आँसुले भरिए। बिचरा चन्द्रे, रामुले सोच्यो। यत्तिकैमा उसका आँखा अर्को केही परक राखिएको कुरामा पर्न गयो। के यो साँच्चै हो? ए हो त नि, यो त साँच्चिकैको प्याजी रङको सानो ढुङ्गो पो रहेछ त। रामु दङ्ग पर्यो। ऊ त्यो बहुमूल्य ढुङ्गालाई हातमा च्यापेर अत्तालिँदै बगैँचातिर दौड्यो। त्यस दिन पूर्णिमाको रात थियो। ऊ निस्सासिँदै घ्याम्पे ऐँसेलु घारिनिर पुगेर अडियो। उसले हत्तारिँदै ए झाडीमा बस्ने छेपारो, ए छेपारो भनी बोलायो। त्यसपछि स्याउलाहरू सराक सुरुक गरेको आवाज आयो र छेपारो पनि त्यही देखियो। पूर्णिमाको रात छ, ढुङ्गा पनि साथ छ, छेपाराले भन्यो। तिमी के बन्न चाहन्छौ, अथवा को के बन्न चाहन्छ? छेपाराले सोध्यो। म रामु चुप लाग्यो अनि एक्कासी उसले भन्यो, छेपारो छेपारो, के तिमी चन्द्रेलाई म जस्तै मुसो बनाइदिन सक्छौ? छेपाराले आँखा झिम्काउन साथ बिजुली चम्के जस्तो उज्यालो भयो अनि एकैचोटि सामसुम भयो। त्यतिखेरसम्म प्याजी रङको ढुङ्गो पनि बिलाइसकेको थियो। रामु आफ्नो खुट्टाले भ्याएसम्म छिटो छिटो दौडँदै भण्डार कोठातिर दौड गयो। तर भण्डार कोठामा बाकस त थियो, तर ला सबै खाली थियो। ढिलो भइसकेछ क्या रे, उसले सोच्यो अनि ऊ गरौ मन लिएर आफू लुक्ने अँध्यारो दुलातिर लाग्यो। उसले त्यहाँ दुलाभित्र केही चुइकेको आवाज सुन्यो। ऊ बडो होसियारीपूर्वक आफ्नो दुलातिर बढ्यो। दुलाभित्र त एउटा मुसो पो रहेछ। तिमी को हौ? रामुले अलि डराउँदै सोध्यो। मेरो नाम चन्द्रे हो, मुसोले भन्यो। चन्द्रे? रामुले कराउँदै भन्यो। छेपारो, त्यो छेपारोको चमत्कार हो यो। रामुले चन्द्रेलाई वाम्म अङ्गालो हाल्यो र त्यसपछि दुवैजना बगैँचाको बाटातिर लागे। उनीहरू झिसमिसे उज्यालो हुँदासम्म पनि रमाई रमाई नाचि नै रहेका थिए।
रामुलाई देख्ना साथ मानिसहरूले के गर्थे? रामु र चन्द्रे बीच कस्तो कुराकानी भयो?
रामुलाई चन्द्रेमाथि किन ईर्ष्या लाग्यो? रामुले छेपारालाई के र किन भन्यो?
रामुले भण्डार कोठामा के देख्यो? दम दिने चन्द्रे कसरी रामुको साँच्चिकै साथी बन्यो?
भाइ बहिनीहरू, अब हामी जनावर र तिनीहरूले निकाल्ने आवाजहरूको एउटा रमाइलो क्रियाकलाप गरौं। यसको लागि तपाईँहरूसँग कापी र कलम सँगै होला नि, होइन? यो क्रियाकलापमा हामीले विभिन्न जनावर र तिनीहरूको आवाज बजाउनेछौ। जनावरहरूको नाम अंग्रेजीमा भनिनेछ र त्यसपछि जनावरले निकाल्ने आवाज आउनेछ।
यो क्रियाकलापमा तपाईँहरूले जनावरको अंग्रेजीमा नाम र आवाज सुनिसकेपछि त्यो जनावरको नाम नेपालीमा आफ्नो कापीमा लेख्नुपर्छ। हामीले आज 23 जनावरहरूको आवाज बजाउनेछौ र तपाईँहरूले ती जनावरहरूको नाम लेख्नुपर्छ है त।
क्रियाकलापमा सहभागी हुनुभन्दा पहिला तपाईँहरूले आफ्नो कापीमा ठाडो पारेर 1-23 नम्बरसम्म लेख्नुपर्छ र हामीले जनावरको आवाज बजाउँदा पहिलो नम्बरमा कुन जनावर आयो तपाईँहरूले त्यसको नाम नेपालीमा लेख्नुपर्छ। दोस्रो आवाज बज्छ, 2 नम्बरमा उक्त जनावरको नाम लेख्नुपर्छ र यो क्रम क्रियाकलाप नसकिउन्जेलसम्म गरिरहनुपर्छ। कुरा बुझ्नुभयो?
ल, त्यसो भए आफ्नो कापीमा ठाडो पारेर 1-23 नम्बरसम्म लेख्नुहोस्।
खेल खेल्नको लागि तयार हुनुभयो? ल, अब सुनौ है त जनावर र तिनका आवाजहरू। ध्यान दिएर सुन्नुहोस् है।
डग, क्याट, पिग, काउ, horse, (whistles) Donkey. Goat. Sheep. Rooster. Duck. Frog. Mouse. Snake. Owl. Crow. Parrot. Mosquito. Tiger. Wolf. Monkey. Elephant. Dolphin. Vulture.
क्रियाकलाप कस्तो लाग्यो र कतिवटा जनावरहरूको आवाज चिन्नुभयो त? यस्तै अन्य कतिवटा जनावरहरूको आवाजको बारेमा तपाईँलाई थाहा छ, हामीलाई लेखेर पठाउनुहोला है।
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा बक्सर खेलाड़ी मेरी कोमको बारेमा चर्चा गर्छौं।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूका बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी मेरी कोमका बारेमा केही कुराहरू थाहा पाउनेछौ। यी कथाहरू हामीले एलिना फ्याभिली र फ्रान्सेस्का क्याभोलाद्वारा लिखित रेबल गर्ल्स भन्ने किताबबाट लिएका छौ। मेरी कोमका भनाई अनुसार, Without boxing, I can't live. I love boxing. अर्थात् बक्सिङ बिना म बाँच्न सक्दिन, बक्सिङ नै मेरो माया हो। मेरी कोम एक बक्सर हुन्। उहाँको जन्म सन् 1983 मार्च 1 तारिकका दिन भारतमा भएको हो। Once upon a time in India, there was a little girl called Mary. Mary's family was very poor and struggled to put food on the table. Mary wanted to help her family live a better life, so she decided to become a boxer. One day, she boldly walked up to the coach in a boxing gym. "Will you train me?" she asked. "You are too tiny," he said. "Go away." But when the coach finished for the day, he found her still waiting for him by the gate. "I want to do this. Put me in the ring," she said to him. Reluctantly, he took her on and she started training hard. She started competing and won many fights. But she hadn't told her parents. She did not want to worry them. कुनै बेला भारतमा मेरी नाम गरेकी एक बालिका बसोबास गर्थिन्। उसको परिवार साह्रै गरिब थियो। उनीहरूलाई दैनिक खाना खान पनि धौधौ पर्थ्यो। मेरीलाई आफ्नो परिवारलाई राम्रो जीवन यापन गर्नका लागि सहयोग गर्न असाध्यै मन थियो। यही कारणले उसले बक्सर बन्ने मनस्थिति बनाइन्। एक दिन निडर भएर ऊ बक्सिङ खेल्ने व्यायामशालामा पुगी र सोधी, "के तपाईँले मलाई तालिम दिनुहुन्छ?" प्रशिक्षकहरूले भने, "तिमी धेरै सानी छौ, तिमी जाऊ." जब प्रशिक्षक आफ्नो काम सिद्धाएर कार्यालय बाहिर आए, मेरी कोमले उनलाई ढोकामै कुरिरहेकी थिइन्।
मलाई यो असाध्यै गर्न मन छ, कृपया गरेर मलाई बक्सिङ रिङभित्र राखिदिनुहोस्, उसले प्रशिक्षकलाई भनी। आधा मनले प्रशिक्षकले उसको कुरा मान्नुभयो र उसलाई तालिममा समावेश गर्नुभयो। मेरीले लगनशील भएर तालिम लिई, प्रतिस्पर्धा गर्न थाली र धेरै विजय पनि हासिल गरी। यो कुरा उसले आफ्नो अभिभावकलाई भनेकी थिइन, उहाँहरूले चिन्ता लिनुहुन्छ कि भन्ने पीर थियो। वान डे हर ड्याड रेड अबाउट हर इन अ न्युज पेपर। इज दिस यु, ही आस्क्ड। वरिड, यस, सेड मेरी प्राउडली। वाट इफ यु गेट हर्ट, हर मदर आस्क्ड। वी डोन्ट ह्याभ मनी फर डक्टर्स। I will work hard and save as much as I can. Don't worry, Mary replied. She slept in hostels, ate vegetables and rice because she could not afford meat, skipped breakfast because she only had money for lunch and dinner, and she became a champion. Her parents watched her fight on TV. Mary won medals after medals. She even won a medal at the Olympics. She made her village proud and was able to provide for her family just like she had dreamed when she was a child. Ek din, Mary ka bua le akhbar ma unko bare ma khabar padhe. Ke yo timi ho? Bua le chinta garera sodhnu bhayo. Ho, yo mai ho, Mary le ghamand ka sath bhani. Timi lai chot patak lagyo bhani ke huncha? हामीसँग डाक्टरको उपचार गर्नका लागि पैसा पनि छैन, आमाले भन्नुभयो। म लगनशील भएर काम गर्छु र आफूले सकेसम्म पैसा बचाउँछु, मेरो चिन्ता नगर्नुहोस्, मेरीले भनी। त्यस पश्चात मेरीले छात्रावासमा बसी उसले तरकारी र भात मात्र खाई, किनभने उसँग मासु खाने पैसा थिएन। उसले बिहानको खाजा पनि खाएनन् किनभने उसँग दिउँसो र रातिको खाना खाने मात्रै पैसा थियो। एक दिन ऊ उत्कृष्ट बक्सर बनी। उसका अभिभावकहरूले उसको बक्सिङका खेलहरू टिभीमा हेर्नुहुन्थ्यो। मेरीले पदकमाथि पदक जित्नुभयो। मेरी ओलम्पिक खेलमा पनि पदक जित्न सफल हुनुभयो। उहाँले आफ्नो गाउँलाई नै गौरवशाली बनाइदिनुभयो। बाल्यकालमा परिवारलाई सहयोग गर्ने सपना देख्नुभएकी मेरीले साँच्चीकै आफ्नो सपना सफल पार्नुभयो।
मेरी कोमको जीवनी कस्तो लाग्यो? उहाँको जीवनीबाट हामीले के सिक्न सक्छौ त भाइ बहिनीहरू?
भाइ बहिनीहरू, हामीहरूले घरमा हुन सक्ने दुर्घटनाहरूबाट कसरी सुरक्षित हुन सक्छौ भन्ने बारेमा आज जानकारी दिँदैछौ।
भाइ बहिनीहरू, तपाईँहरू आफ्नो घर कतिको सफा सुग्घर राख्नुहुन्छ? तपाईँहरूलाई थाहा छ, घर सफा सुग्घर मात्र भएर हुँदैन नि, घर सुरक्षित पनि हुनुपर्छ। आज हामीले हाम्रो घरलाई कसरी हजुरबुबा हजुरआमाको लागि, ससाना भाइ बहिनीहरूको लागि अनि हामी सबैको लागि सुरक्षित बनाउन सक्छौँ भन्ने कुरामा छलफल गर्छौँ है। कहिलेकाहीँ सानोतिनो लापरवाही वा सानो सानो कुरामा ध्यान नदिँदा कुनै पनि दुर्घटना हुन सक्छ। सबैभन्दा पहिले त हामीले घरभित्रका वा बाहिरका भर्याङमा वा भर्याङ चढ्ने वा ओर्लने ठाउँमा केही पनि सामानहरू राख्नु हुँदैन। भर्याङमा वा यसको माथि तल सामानहरू भयो भने अल्झेर लड्ने सम्भावना बढी हुन्छ। भर्याङ मात्र नभई कोठाहरूमा पनि सामानहरू छरेर राख्नु हुँदैन। धेरै ओहोर दोहोर गरिरहनु पर्ने ठाउँ, कोठाको बाहिरको प्यासेज, ढोका आदि पनि खुल्ला हुनुपर्छ। ढोका अगाडि फुकालिएको जुत्तामा पनि अल्झेर लड्न सक्ने हुन्छ, त्यसैले जुत्ता चप्पल फुकालेर राम्रोसँग राख्ने बानी गर्नुपर्छ। त्यस्तै हाम्रो घरमा हामीले कति धेरै बिजुलीका सामानहरू चलाउने गर्छौँ नि है। बिजुलीका प्लगहरू, तारहरू, करेन्ट लाग्न सक्ने नाङ्गा तारहरू राम्ररी राखिएका छन् वा छैनन् तपाईँहरूले याद गर्नुभएको छ? यस्ता कुराहरू ससाना भाइ बहिनीहरूले छुन सक्ने ठाउँमा त राख्नु नै हुँदैन। यस्तो कुरामा लापरवाही गरियो भने करेन्ट लाग्ने अनि आगलागी समेत हुन सक्छ। अर्को सावधानी अप्नाउनु पर्ने ठाउँ भनेको हाम्रो भान्सा कोठा हो। खाना पकाउँदा हामी प्रायले ग्यासमा पकाउँछौ नि है। कसै कसैले मट्टीतेलको स्टोभ, माटोको चुलो वा अन्य कुनै तरिका अप्नाएर पनि पकाउनुहुन्छ होला। आगो बाल्न सलाई पनि भान्सामा नै राखिएको हुन्छ। ग्यास चलाउँदा, स्टोभ बाल्दा, आगो बाल्दा धेरै विचार पुर्याउनु पर्छ है। भान्साको झ्याल ढोका बन्द गरेर यस्ता कुराहरू चलाउनु हुँदैन। भान्सामा तरकारीहरू काटकुट गर्न चक्कु चुलेसीहरू पनि हामी प्रयोग गर्छौ नि है। त्यस्तै भान्सामा पानी पनि धेरै चलाइन्छ नि। सामानहरू राख्ने टिनका सिसाका बट्टाहरू पनि हुन्छन्। सिसाका अनि अन्य फुट्ने अरू भाँडाहरू पनि हुन्छन्। सकभर भान्सा कोठामा ससाना नानीहरूलाई जान दिनु हुँदैन। चक्कु, चुलेसी, सलाई, लाइटर, पानी राखेका भाँडा, सिसा वा अन्य फुट्न सक्ने भाँडाकुँडाहरू उनीहरूले नपुग्ने ठाउँमा राख्नुपर्छ। अरूहरूले पनि यस्ता सामानहरू चलाउँदा धेरै ध्यान दिनुपर्छ। तपाईँहरूले पनि खाना पकाउने, तरकारीहरू काट्ने अनि भान्सामा अरू कुराहरू गर्दा आफूभन्दा ठूलालाई अगाडि राखेर राम्ररी सिकेर सुरक्षित भएर मात्रै गर्नुहोस् है। भान्सा कोठाको भुइँ सधैँ सुक्खा राख्नुपर्छ, नत्र चिप्लिएर लड्ने सम्भावना हुन सक्छ। भान्सा मात्र होइन, हामीले टोयलेट, बाथरूमको भुइँ पनि सुक्खा राख्ने कोसिस गर्नुपर्छ। चिप्लो जुत्ता चप्पल लगाउनु हुँदैन। अर्को याद गर्नुपर्ने कुरा भनेको भाइ बहिनीहरू, औषधिहरू वा अन्य कुनै विषादीहरू हामी कसरी राख्छौं भन्ने कुरा हो। हाम्रो घरमा विभिन्न किसिमका औषधिहरू हुन सक्छन्। त्यस्तै कहिलेकाहीँ केही कामका लागि विषादीहरू पनि ल्याएका हुन सक्छौ। यस्ता कुराहरू ससाना नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ है। याद गर्नुहोस् है भाइ बहिनीहरू, हाम्रो घर भनेको हामीले आनन्दले खुसी भएर परिवारसँग रमाइलो गर्ने ठाउँ हो। त्यसैले यसलाई सधैँ सफा र सुरक्षित राख्नुपर्छ। आशा छ भाइ बहिनीहरू, तपाईँहरूले आफ्नो घरलाई सुरक्षित राख्ने बारे केही कुराहरू थाहा पाउनुभयो। आफ्ना अभिभावक अनि घरका अन्य सदस्यहरूसँग पनि यसबारे छलफल गर्नुहोस् है।
आशा छ तपाईँहरूले आफ्नो घरलाई सुरक्षित राख्न सबैलाई सचेत गराउनुहुन्छ होला।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।